عن النبي صلى الله عليه وسلم قال: يا أيها الناس ابكوا فإن لم تستطيعوا فتباكوا، فإن أهل النار يبكون في النار حتى تسل دموعهم في وجوههم، فإن هذا ذلك حتى تنقطع دموعهم فتسيل الدماغ فتفرح العيون، ولو أن سفرا أزجيت فيها لجرت رواه في شرح السنة.
باقی ہے روایت. بسم اللہ الرحمن الرحیم. حضرت انس رضی اللہ تعالی عنہ نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں، ارشاد فرمایا: اے لوگو، تم روو، یعنی اللہ کی بارگاہ کے اندر اپنے گناہوں پر روو، اللہ کے ڈر سے روو. اگر تم رو نہ سکو تو بتکلف رونے والوں کی شکل بناؤ، فتباکو. اس لیے کہ رونا جو ہے اختیاری چیز نہیں ہے، غیر اختیاری چیز ہے. اس لیے انسان کو رونا آ ہی جائے یہ کوئی ضروری نہیں، لیکن یہ بہت سہولت فرما دی کہ اگر حقیقت میں رونا نہ آوے تو پھر بتکلف روو. اور اس کا حاصل یہ ہے کہ تم اللہ کی بارگاہ کے اندر اتنا روو، اللہ کا ڈر اتنا پیدا کرو، اللہ کی نافرمانی سے اپنے آپ کو اتنا بچاؤ کہ تم قیامت کے دن عذاب سے بچ جاؤ، اور عذاب سے حفاظت ہوگی رونے کی برکت سے. پھر ارشاد فرمایا کہ جہنمی لوگ جہنم کی آگ میں روئیں گے یہاں تک کہ ان کے آنسو ان کے چہروں میں اس طرح بہیں گے جیسے کہ نہریں بہتی ہیں، نالیاں بہتی ہیں. جداول، جدول کی جمع، یعنی جس طریقے سے بارش کا پانی نالیوں میں بہتا ہے، اس طرح جہنمی لوگوں کے آنسو ان نالیوں میں بہیں گے گال کے اوپر، یہاں تک کہ جب آنسو ختم ہو جائیں گے تو پھر آنکھ میں سے خون نکلنا شروع ہو جائے گا. آنسو ختم، اب خون آئے گا، اور آنکھیں لہ لہان ہو جائے گی. قرح کے معنی تو آتے ہیں زخم کے، یعنی آنکھ زخمی ہو جائے گی تو اور زیادہ خون بہنے لگے گا آنکھ میں سے. اگر کشتیوں کو چلایا جاوے اس آنسوؤں کے اندر تو وہ بھی چلنے لگے، یعنی جہنمیوں کے آنسو اس قدر ہوں گے کہ اگر اس کے اندر کشتی کو چلانا چاہے تو آسانی سے وہ کشتی اس کے اندر چلے گی. اس قدر جہنمی لوگوں کے پانی کے آنسو، خون کے آنسو ہوں گے کہ اس میں کوئی آدمی کشتی چلانا چاہے تو چل سکے. اس کو حقیقت پر بھی محمول کر سکتے ہیں، اور کثرت الم، کثرت درد، کثرت تکلیف، کثرت گھیریا پر بھی محمول کر سکتے ہیں. جی.
وعن ابي الدرداء رضي الله تعالى عنه قال: قال رسول الله صلى الله عليه وسلم: من قال اهل النار جمع فعجل باب فيه من العذاب فيستغيثون، فيغاثون بالطعام من ضريع لا يسمن ولا يغني من جوع، فيستغيثون بالطعام ذي غصة، فيذكرون انهم كانوا يجيزون القصص في الدنيا بالشراب، فيستغيثون بالشراب فيرفع اليهم الحبيب بالكلاليب الحديد، فإذا دنت من وجوههم شوت وجوههم، فإذا دخلت بطونهم قطعت ما في بطونهم.
قطعت،
قطعت ما في بطونهم.
بس. حضرت ابو درداء رضی اللہ تعالی عنہ سے روایت ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: جہنمی لوگوں کے اوپر بھوک ڈالی جائے گی، یعنی جہنمی لوگوں کو جہنم میں بھوک کا عذاب دیا جائے گا. فیعدلو، یہ عذاب بھوک کا اس عذاب کے برابر ہوگا جو جہنم کے اندر ہو رہا ہے. یعنی ایک تو جہنم کی آگ کا عذاب، اس میں جتنی تکلیف، بھوک میں بھی اتنی ہی تکلیف ہوگی، وہ یا دو دو عذاب بیک وقت ہو رہے ہیں، एक जहन्नम की आग का अजाब और दूसरा भूख का अजाब, और दोनों अजाब बिल्कुल बराबर बराबर होंगे। इसी से बाज हजरात ने यूं नतीजा निकाला कि भूख की आग जहन्नम की आग की तरह होती है। भूख की वजह से जो आग लगती है वो जहन्नम की आग की तरह है। इसीलिए आदमी इसी भूख और फक्र के मारे नऊज बिल्ला कुफ्र तक इख्तियार कर लेता है। खाना न मिले तो कुफ्र इख्तियार करके खा पी ले वे। कादल फक्रु याऊद कुफरन, हदीस में आता है कि फक्र इंसान को कुफ्र तक ले जाता है। फिर वो लोग मदद मांगेंगे कि भाई हम भूखे हैं खिलाओ, तो अल्लाह ताला की तरफ से उनको दरी खिलाया जाएगा। दरी कहते हैं कि एक किस्म की कड़वी घास होती है, सूख जाने के ऊपर वो दरी कहलाती है, जानवर भी उसको खाते नहीं हैं। कहते हैं कि यह दरी जो जहन्नम के अंदर है वो मुर्दार से भी ज़्यादा बदबूदार होगी, आग से भी ज़्यादा गर्म होगी, और निहायत कड़वी एलवे की तरह उससे भी ज़्यादा कड़वी होगी। तो कुरान में फरमाया मिन दरी ला युस्मिन वला युग्नी मिन जूर, उस दरी के खाने की वजह से मोटापा भी नहीं आएगा और भूख में भी वो कारगर नहीं होगी। मालूम हुआ दुनिया में गिजा के दो फायदे, एक है आदमी खा के मोटा होए और दूसरा ये कि भूख मिटे। जहन्नम की दरी में दोनों चीज नहीं होगी। फिर वो लोग खाना मांगेंगे तो उन लोगों को, चूंकि इस खाने में मजा नहीं आया, पहली मर्तबा उन्होंने भूख 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 शिकायत की, तो जो उनको खाना मिला वो खाना बेफायदा साबित हुआ, दरी मिला, इसलिए दोबारा खाने का मुतालबा करेंगे। तो उनको कांटे वाला खाना दिया जाएगा, कांटेदार। अब जाहिर बात है कि कांटेदार खाना गले में फंस जाता है। मछली भी हम कांटा निकाल लेते हैं ताकि वो गले में फंस न जावे, लेकिन कोई आदमी उतावल में मछली खावे तो कांटा गले में फंस जाता है। इसी तरीके से बाज मछलियों में कांटे बहुत होते हैं, तो कोई कांटा चला गया तो वो गले में फंस जाता है। अब दुनिया के अंदर मामूल किया है कि कोई चीज गले के अंदर फंस जावे तो उसको कोई मशरूब दिया जाता है कि भाई उसके ऊपर जो है कोई मसाला सोडा पियो या उसके ऊपर पानी पियो, शरबत पियो, तो उसके धक्के से वो कांटा नीचे उतर जाता है। तो जब इन लोगों को कांटेदार खाना दिया जाएगा और वो कांटा गले में फंस जाएगा तो फिर ये लोग पानी का मुतालबा करेंगे। फिर उनको याद आ जाएगा कि वो लोग दुनिया के अंदर कांटेदार खाने को पानी या कोई मशरूब के जरिए से पार करा देते थे। यानी दुनिया के अंदर जब कभी ऐसा कोई कांटेदार खाना गले में फंस गया तो उसको जो आगे पास कराते थे वो पानी के जरिए या मशरूब के जरिए से, तो ये लोग कहेंगे फयस्तगीसुन बिशराब, मुतालबा करेंगे कि कोई पीने की चीज लाओ, पीने की चीज लाओ। ये वतामन दा गुस्सा, गले में फंस गया कोई मशरूब लाओ, तो उनकी तरफ गरम गरम पानी को उठाया जाएगा, यानी उनकी तरफ बढ़ाया जाएगा गरम गरम खोलता हुआ पानी। अब दुनिया में हम देखते हैं कि जिस बर्तन में गरम पानी होता है उसको हाथ लगाना मुश्किल, तो उसको सणसी से पकड़ के लाते हैं, पकड़ से पकड़ के लाते हैं, कपड़े से पकड़ के लाते हैं गरम बर्तन को। तो जहन्नमियों के सामने जो हमीम लाया जाएगा बिकलाली बिल हदीदी, लोहे के आंकड़ों से पकड़ करके लाया जाएगा। यानी जिन बर्तनों में वो गरम गरम खोलता उकड़ता पानी होगा वो लोहे के आंकड़े से उठाकर दिया जाएगा, और उठा करके लाने वाले फरिश्ते होंगे या अल्लाह अपने दस्ते कुदरत से उसको उठाएंगे। फ़ाइज़ा दनत मिन वुजूहिहिम, फिर जब वो गर्म पानी उनके चेहरों से करीब आ जाएगा तो उनके चेहरे भुन जाएंगे, जल जाएंगे, सोख्त हो जाएंगे। فَإِذَا دَخَلَتْ بُطُونَهُمْ پھر وہ گرم پانی پیٹ میں جائے گا، قَطَعَتْ مَا فِي بُطُونِهِمْ تو پیٹ میں انتڑیاں، کلیجی اور اندر جو کچھ ہے وہ سب کٹ کٹ کے نیچے کٹ جائے گا۔ اب سزا بھگت رہے ہیں، سزا بھگت رہے ہیں، سزا بھگت رہے ہیں، تنگ آ گئے سزا بھگت بھگت کر گئے۔ تو یہ لوگ سزا سے نجات پانے کے لیے کیا کریں گے؟ فیقولون وہ درخواست کریں گے، ادعوا خزنۃ جہنم، جہنم کے نگران فرشتوں کو بلاؤ، اے اللہ جہنم کے نگران فرشتوں کو ہمارے سامنے بھیجو۔ یہ لوگ اس لیے ان کو بلائیں گے کہ ایک دن کے لیے ہمارے اوپر سے عذاب کی تخفیف ہو جاوے، تو مطلق عذاب کی تخفیف چاہیں گے یا کم از کم ایک دن کے لیے عذاب کی تخفیف چاہیں گے؟ تو کہا جہنم کے داروغوں کو، فرشتوں کو بلا، ان کو ذرا ہمارے پاس بھیجو۔ تو فرشتے آئیں گے اور آ کر تو یہ لوگ جہنمی لوگ ان کو بہت اصرار کریں گے، بھائی عذاب کچھ ہلکا کراؤ، اور جو ہے ہمیشہ ہلکا نہیں ہوتا، تو ایک آدھ دن تو ہلکا کرو ہمارے اوپر سے۔ تو وہ ملائکہ کیا جواب دیں گے؟ اولم تک تاتیکم رسلکم بالبینات، کیا تمہارے پاس دنیا کے اندر اللہ کی طرف سے رسول نہیں آئے تھے، کھلم کھلے معجزات لے کر کے نہیں آئے تھے؟ قالوا بلا، جہنمی لوگ کہیں گے جی ہاں آئے تھے۔ قالوا فادعوا وما دعاء الكافرین الا فی ضلال، تو یہ لوگ کہیں گے کہ تم دعا کرو، پکارو، مطالبہ کرو، لیکن تمہاری پکار آج قبول نہیں کی جائے گی، اس لیے کہ دنیا میں دعا کی قبولیت کے اسباب تھے، ایمان لاتے، اللہ کی اطاعت کرتے، اللہ سے مانگتے، اللہ جہنم کی آگ سے نجات دے دیتے، دنیا میں اس کے اسباب تھے جن سے تم نے فائدہ نہیں اٹھایا، اسی لیے آج تمہارے پکارنے کے اوپر کوئی جو ہے فائدہ نہیں ہونے والا ہے۔ اور کافروں کی پکار تو دلال میں ہے، یعنی ضائع ہونے والی، کافروں کی دعا اور پکار نقصان میں جانے والی، کافروں کی پکار باطل۔ کیوں ضائع، نقصان میں باطل؟ اس لیے کہ اللہ تعالیٰ تو ان کی پکار پر جواب دیں گے نہیں، اور ان کے بت وہ جواب دینے کے قابل نہیں ہوں گے، اسی لیے ان کی پکار باطل ہو جائے گی۔ دیکھو یہ آخرت کے متعلق ہے، وما دعاء الکافرین الا فی ضلال، ورنہ دنیا کے اندر کافروں کی دعائیں اللہ کی بارگاہ میں قبول ہوتی ہے۔ جیسے خود بڑا کافر شیطان نے دعا مانگی اللہ تعالیٰ سے اپنی عمر کے متعلق، رب انذرنی الی یوم یبعثون، قال فانک من المنذرین الی یوم الوقت المعلوم، اس نے دعا کی تھی قیامت کے حساب کے دن تک کی، تو وہ دعا قبول ہوئی لیکن تھوڑی کم کر کے، کہ پہلا سور پھونکا جائے گا وہاں تک شیطان کو اللہ نے عمرہ عطا فرما دی۔ تو شیطان جیسے شیطان کی دنیا میں اللہ دنیاوی امور میں دعا قبول کرتے ہیں، تو کافروں کی دعا بھی اللہ تعالیٰ دنیا کے اندر قبول فرماتے ہیں۔ معلوم ہوتا ہے کہ مظلوم چاہے غیر ایمان والا ہو، بے ایمان ہو، لیکن اس مظلوم کی بد دعا اور آہ قبول ہوتی ہے۔ یہ فتنہ تاتار کی تاریخ میں کچھ ایسی باتیں ملتی ہے کہ جب مسلمان حکمرانوں نے بڑے مظالم کیے، تو ان مجوسیوں کے کچھ بڑے بوڑھے لوگوں نے ان کو مشورہ دیا کہ ہم نے سنا ہے کہ مسلمانوں کا خدا تو بڑا انصاف کرنے والا ہے، تو لوگ سب جمع ہوئے پہاڑیوں کے اوپر اور انہوں نے آواز لگائی، اے مسلمانوں کے خدا، ہم تجھ سے تیرے ماننے والوں کی فریاد کرنے آئے ہیں۔ تو کہا کہ ان کی فریاد اللہ نے سنی، اور پھر تاتاری فتنہ اٹھا جس نے عالم اسلام کو تباہ و برباد کر ڈالا۔ پھر جب سارے فتنے ختم ہو گئے، تو وہی تاتاری لوگ آپس میں سوچنے بیٹھے کہ ہم تو محکوم تھے، हाकिम तो मुसलमान थे, हम तो रियाया थे, अमीर तो मुसलमान थे, फिर हमने कैसे इनको जो है इतना बड़ा हलाकत में डाला। तो उनको याद आया कि हमने मुसलमानों के खुदा से दुआ मांगी थी, तो कहा जी इस मुसलमानों के खुदा ने हमारी दुआ कबूल की, वो खुदा सच्चा खुदा है। तो फिर पूरी तातारी कौम ईमान में दाखिल हो गई, इस्लाम में दाखिल हो गई। तो दुनिया में काफिरों की दुनियावी उमूर के मुतालिक दुआएं कबूल होती है। قال فيقولون ادعوا مالكا فيقولون, तो कहा ये आम निगरान फरिश्तों को पुकारने से, उनके सामने दरख्वास्त करने से कुछ काम नहीं बना। अब तो जहन्नम के सबसे बड़े निगरान आला मालिक फरिश्ते को दरख्वास्त करो, वो कुछ काम करवा देवे। यानी नीचे दर्जे के ऑफिसर से नहीं होवे तो जरा ऊपर वाले के पास चले, चलो मालिक के पास, तो जाकर के मालिक को खूब दरख्वास्त करेंगे। फनादौ या मालिक लियक़दी अलैना रब्बुक, जाकर के वो आवाज देंगे, ए मालिक हमारे लिए आपके रब फैसला कर देवे। यानी कम से कम अजाब में तकफीफ, या एक दिन तकफीफ, या हमारी मौत आ जावे ताकि हम लोग अजाब से तो निजात पा जाए। तो कहा मालिक बिंदा सुनते रहेंगे इनकी चीख पुकार को, और लंबा जमाना गुजरने के बाद फयुजीब हुम, मालिक उन जहन्नमियों को जवाब देंगे, इन्नकुम माकिथून, तुमको हमेशा हमेश इसी जहन्नम में रहना है। ये मालिक का जवाब होगा। इमाम आमश रहमतुल्लाह अलैह जो हदीस के रावी है, वो कहते हैं कि नुब्बितु, मुझे ये खबर दी गई, यानी मरफू रिवायत, कि जहन्नमियों का पुकारना और मालिक का उनकी पुकार पर जवाब देना 1000 साल के बाद होगा। यानी 1000 साल तक जहन्नमी लोग मालिक की खिदमत में मन्नतो समाजत करेंगे, दरख्वास्त करेंगे, 1000 साल तक अजाब भी जारी, मन्नतो समाजत भी जारी, फिर जाकर के मालिक की तरफ से इतना जवाब मिलेगा, इन्नकुम माकिसून, तुमको हमेशा जहन्नम ही में रहना है। कॉल, अब जहन्नमी लोग क्या कहेंगे, उदउ रब्बकुम, चलो डायरेक्ट अब अल्लाह से दरख्वास्त करें, बराह रास्त अल्लाह ताला से दरख्वास्त करें। फला अहद खैरुम मिन रब्बिकुम, तुम्हारे रब से हमारे हक में बेहतरी करने वाला कोई नहीं। यानी हमारे लिए बेहतरी का फैसला करने वाला अगर कोई है तो अल्लाह। तो कहा दुनिया में तुम्हें अल्लाह को याद रखना चाहिए ना कि वही अल्लाह सबसे बेहतरीन फैसला करने वाले, अब आज आखिरत में ऐसा बोल रहे हो। तो कहा अब ये कहेंगे कि सबसे बेहतर फैसला हमारे लिए करने वाले अल्लाह, तो अल्लाह की बारगाह में डायरेक्ट दरख्वास्त करेंगे, रब्बना गलबत अलैना शिकवतुना वकुन्ना कौमन दालीन, ए हमारे रब हमारी बदबख्ती कमबख्ती हम पर दुनिया में गालिब आ गई थी और हम दुनिया में गुमराह थे तौहीद से, रब्बना अखरिज मिन्हा, ए हमारे रब हमको जहन्नम से निकाल दीजिए, फइन उदना फइन्ना ज़ालिमून, अगर हम दोबारा शिर्क करें तो हम जालिम ठहरेंगे। कॉल फयुजीबुहुम, अल्लाह ताला उनको जवाब क्या देंगे, इखसा फीहा वला तुकल्लिमून, इखसा कुत्ते को धुतकारने के लिए ये लफ्ज इस्तेमाल होता है। अल्लाह ताला फरमाते कि जाओ पड़े रहो, तुम जहन्नम के अंदर और मुझसे बात भी मत करो। फाइंद जालिक यईसु मिन कुल्ली खैर, बस उस मौके के ऊपर तमाम जहन्नमी हर तरह की खैर की उम्मीद से नाउम्मीद हो जाएंगे। क्या आखिरी दरवाजा अल्लाह का था, वहां पर से भी हमको धुतकार दिया गया, वहां से भी हमको मायूस कर दिया गया, इसीलिए अब तो कोई भलाई का रास्ता है ही नहीं। वह इन दजाली का या खुदू नफी जफीरी वल हसरती वल वैली, जफीर कहते हैं गधा जब चिल्लाना शुरू करता है तो इब्तिदाई आवाज को जफीर कहते हैं और अखीर वाली आवाज को शहीक कहा जाता है। तो बारीक छोटी छोटी आवाजों में चिल्लाएंगे, हफसरत करेंगे, या वही लना इस तरह पुकारेंगे, और फिर वो लोग जो है हजरत अब्दुर्रहमान अब्दुल्ला इब्न अब्दुर्रहमान कहते हैं वन्ना सुला यरफाउन हादल हदीस, लोग इस हदीस को मरफू बयान नहीं करते, लेकिन इमाम तिर्मिजी रहमतुल्लाह अलैह ने इस रिवायत को मरफू नकल किया है। बाकी दूसरी जगह के ऊपर ये हजरत अबू दरदा रदी अल्लाह ताला अन्हु के ऊपर मौकूफ है। अगर इसको मौकूफ भी माना जाए तो भी ये हुक्मन मरफू है, इसलिए कि हजरत अबू दरदा रदी अल्लाह ताला अन्हु जो मजमून बयान कर रहे हैं ये कोई ये मुस्तदरक बिल कयास नहीं है, यानी अकल के जरिए से हासिल किया जा सके ऐसा मजमून नहीं है। और सहाबी अगर कोई ऐसा मजमून बयान करे कि जो अकल और कयास से हासिल नहीं किया जा सकता, तो वो हकीकत में इस बात पर महमूल होगा कि उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सुना होगा। तो हुक्मन ये मरफू रिवायत है। चलो
فيقولون ادعوا خزنة جهنم فيقولون ألم تك تأتكم رسلكم من بينات
أولم تك تأتيكم
ألم تك تأتيكم رسلكم من
واو نہیں ہے قرآن میں سورة غافر میں چلو سبق بعد قرآن لایا قرآن لے آؤ جی آپ پڑھو
ألم تك تأتيكم رسلكم بالبينات قالوا بلى قالوا فادعوا وما دعاء الكافرين إلا في ضلال قال فيقولون ادعوا مالكا فيقولون يا مالك ليقضي علينا ربه قال فيجيبهم إنكم ماكثون قال الأعمش نبئت أن بين دعائي وإجابة مالك
وإجابة مالك إياهم
وإجابة مالك إياهم ألف عام قال فيقولون ادعوا ربكم فلا أحد خير من ربكم
فلا أحد خير من ربكم
فلا أحد خير من ربكم فيقولون ربنا غلبت علينا شكوتنا وكنا قوما ضالين ربنا أخرجنا منها فإن عدنا فإنا ظالمون قال فيجيبون اقسأوا فيها ولا تكلمون فعند ذلك يئس من كل خير وعند ذلك يأخذون في الزفير والحسد والمهين قال عبد الله بن عبد الرحمن والناس لا يرفعون هذا الحديث رواه الترمذي رحمه الله تعالى
جي
وروي عن النعمان بن بشير رضي الله تعالى عنهما قال سمعت رسول الله صلى الله عليه وسلم يقول أنذرتكم النار أنذرتكم النار وما زال يقولها حتى لو كان في مقام هذا سمعه أهل السوق وحتى سقطت خميصة كانت عليه عند رجليه رواه الدارمي رحمه الله تعالى
حضرت نعمان ابن بشير رضي الله تعالى عنه سے روایت ہے وہ کہتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو یہ ارشاد فرماتے ہوئے سنا کہ میں نے تم کو جہنم کی آگ سے ڈرایا میں نے تم کو جہنم کی آگ سے ڈرایا کیا مطلب کہ کون سے عقیدے کی وجہ سے تم جہنم میں جاؤ گے کون سے اعمال کی وجہ سے تم جہنم میں جاؤ گے وہ میں نے تم کو کھول کھول کر کے بیان کر دیا تاکہ تم جہنم کی آگ سے بچو پھر بھی اگر کوئی نہ بچے تو وہ جہنم میں جائے گا حضور یہ جملہ برابر فرماتے رہے فما زال یقولها انذرتکم النار انذرتکم النار برابر فرماتے رہے یعنی عجیب کیفیت کے عالم میں جھوم جھوم کر کے اتنی بلند آواز سے فرما رہے ہیں کہ اگر آپ صلی اللہ علیہ وسلم اس جگہ تشریف رکھتے جہاں اس وقت میں ہوں حتی لو کان فی مقامی یہاں تک کہ حضرت نعمان کہتے ہیں کہ حضور اس جگہ میں ہوتے جہاں اس وقت میں بیٹھا ہوں یعنی جس جہاں بیٹھ کر حضرت نعمان اپنے شاگرد کو یہ حدیث سنا رہے ہیں ان کے بارے میں کہہ رہے ہیں تو کہا یہاں اگر حضور بیٹھے ہوتے اور سنا رہے ہوتے جھوم جھوم کر کے تو بازار والے بھی حدیث کو سن لیتے اتنی कैफियत में, अजीब कैफियत में झूम झूम करके बुलंद आवाज से हुजूर इस हदीस को सुना रहे थे। यहां तक के हुजूर की काली कमली मुबारक जो हुजूर के ऊपर रहती थी वो आपके कदमों के अंदर गिर गई। चलो देख लिया जी, पढ़ो।
وعن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال قال رسول الله صلى الله عليه وسلم لو ان رصاصة مثل هذه واشار الى مثل الجمجمة ارسلت من السماء الى الارض وهي مسيرة 500 سنة لبلغت الارض قبل الليل ولو ان
سورة غافر من
لسارت 40 خريف الليل والنهر قبل ان تبلغ اصلها واوقعها. رواه الترمذي رحمه الله تعالى.
50 نمبر کی آیت غافر میں 50 نمبر नहीं है, है? अवलम तको है ना, है क्या है? सूरह गाफिर भी कहते हैं इसको। हजरत अब्दुल्लाह इब्न अम्र बिन आस रदियल्लाहु ताला अन्हु से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अगर इस जैसा रसासा मिसल हाजिही, इस जैसा रसासा, रसास किसको कहते हैं, कांच का गोला, शीशे का गोला, गोल और भारी गोला कांच का, और हुजूर ने इस जैसा फरमाने में इशारा फरमाया सर की खोपरी मुबारक की तरफ, अल जुमजुमा, ये खोपरी, ये खोपरी कहलाती है। गोया हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उस कांच के गोले को समझाने के लिए बतौरे तशबीह के खोपरी मुबारक की तरफ इशारा फरमाया, यानी कि जिस तरह इंसान के सर की खोपरी कैसे गोल होती है, इस तरह कोई कांच का गोल गोला, उर्सिलत मिनस समाइल अर्द, आसमान से छोड़ा जाए जमीन की तरफ, यानी आसमान से गिरावे, छोड़े जमीन की तरफ, हालांकि आसमान से जमीन 500 साल की मसाफत है, हालांकि आसमान से जमीन 500 साल की मसाफत है, तो भी जमीन के ऊपर रात आने से पहले पहुंच जाएगा, तो भी जमीन के ऊपर वो गोला रात आने से पहले पहुंच जाएगा, यानी आसमान से लेकर जमीन तक का फासला 500 साल का है। अगर वहां से कोई कांच का गोला गिराया जावे तो वो गोल है, वजनी है, तो 500 साल की मसाफत रात होने से पहले पहले पूरी कर लेवे, यानी एक दिन में, एक दिन में आसमान से जमीन के ऊपर आ जावे एक गोला, ये बात समझो, जहन में रखो। फिर क्या फरमाया, और अगर उसी गोले को जंजीर के सिरे से छोड़ा जाए, एक लंबी जंजीर के सिरे से, एक सिरे से छोड़ा जाए तो वो 40 साल तक रात दिन चलेगा। 40 साल तक वो गोला रात दिन बराबर मुसलसल चलेगा। कबल उसके के वो जंजीर की जड़ या गहराई तक पहुंच जावे, कबल उसके के वो जंजीर की जड़ या गहराई तक पहुंच जावे, यानी ये जंजीर से मुराद है जहन्नमियों को बांधी जाने वाली जंजीर। कुरान में है ना, ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا 70 ذِرَاعًا فَاسْلُكُوهُ। तो का ये जो जंजीर है जिससे जहन्नमियों को बांधा जाएगा, वो जंजीर इतनी लंबी चौड़ी है कि वो ही गोला जंजीर की एक तरफ से छोड़ो तो गोला चलेगा 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 40 तक चलेगा, 40 साल तक रात दिन मुसलसल चलेगा, दूसरे किनारे तक पहुंचने से पहले पहले 40 साल हो जाएंगे। यानी ऊपर एक किनारे से चले, जंजीर के दो किनारे होते हैं, तो एक किनारे से दूसरे किनारे तक पहुंचने में 40 साल रात दिन मुसलसल चले तो भी दूसरे किनारे पर वो गोला पहुंचेगा नहीं। तो अंदाजा लगाओ कि वो जंजीर जिससे जहन्नमियों को बांधा जाएगा वो कितनी लंबी जंजीर होगी। ये है तशबीह का खुलासा। तो तशबीह का खुलासा क्या हुआ कि एक भारी भरखम कांच का गोल गोला आसमान से जमीन पर फेंका जावे तो सुबह फेंके तो रात होने से पहले दुनिया में आगे गिरे वो, बराबर। हालांकि ये मसाफत 500 साल की है, तो वो जंजीर जिससे जहन्नमियों को बांधा जाएगा उसके एक सिरे से कोई जो है वो गोले को लुढ़कावे तो गोला लुढ़केगा रात दिन रात दिन रात दिन लुढ़केगा, 40 साल तक लुढ़कता जावे तो भी दूसरे किनारे पर पहुंच सकेगा नहीं। तो अंदाजा लगाओ कि ये जंजीर कितनी लंबी होगी, कितनी लंबी होगी जिसके जरिए से जहन्नमियों को बांधा जाएगा। समझ में आ गई तशबीह। अब इस पर एक इश्काल पैदा होता है कि कुरान में तो एक यूं फरमाया कि सबउन ज़िरा, कि इन जहन्नमियों को जिस जंजीर से बांधा जाएगा वो 70 ज़िरा की होगी। वो कैसी होगी? 70 ज़िरा। और ये हदीस ये बतला रही है कि वो गोला, अब गिनती करो तो जो गोला सुबह से रात तक में दुनिया में आ जावे 500 साल और रात दिन चले तो 1000 साल, तो 40 साल चले तो गोया के 40 साल के दिन की गिनती लगाकर 1000 साल से जरब दो, 40 साल के जितने दिन होते हैं उसकी 356 या 355 दिन होते हैं एक साल में, उसके साथ 40 साल को जरब दो और फिर उसको 1000 साल के साथ मिलाओ तो मजमुई कितने साल होंगे? तो कहा इतने तवील सालों तक वो गोला कैसे चलेगा, हालांकि जंजीर की मकदार तो सिर्फ 70 ज़िरा बतलाई गई। समझ में आया इश्काल? तो बाद हजरात ने इस इश्काल का एक जवाब ये दिया कि कुरान मजीद की आयत के अंदर जो सबउन ज़िरान है ये सबउन फिक्स मुतायन अदद नहीं है, बल्कि ये कसरत को बतलाने के लिए आया है कि जहन्नमियों को जिस जंजीर से बांधा जाएगा वो जंजीर बहुत लंबी होगी। कसरत को बतलाना है 70 बोल करके, और कसरत की ताबीर इस हदीस के अंदर आ गई कि एक साल में जितने दिन 355 या 56 उसको 40 साल से जरब दो और हर दिन का 1000 साल लगाओ 24 घंटे के रात दिन मिला करके तो मजमुई जितने होते हैं का इतनी उससे भी ज्यादा लंबी चौड़ी वो जंजीर होगी। एक कॉल ये कहा गया। नंबर दो, बाद हजरात ये कहते हैं कि ये जहन्नम की मसाफत को बयान करना मकसूद है कि जहन्नम की मसाफत इतनी लंबी चौड़ी है, और बाद हजरात ने बहुत अच्छा जवाब दिया कि कुरान में सबहों ने ज़िरा आया तो उसको हम दुनिया के ज़िरा के ऊपर महमूल न करें, इसको आखिरत के ज़िरा पर महमूल करो। और वहां का जीरा कैसे होगा हम नहीं जानते। जैसे कि हदीस के अंदर आता है कि एक किरात जबल उहुद के बराबर, लेकिन आखिरत का किरात कैसा वो हम नहीं जानते। तो इस तरीके का मामला होगा। बहरहाल ये जंजीर जो जहन्नमियों को बांधी जाएगी वो बड़ी लंबी चौड़ी होगी, उसके जरिए से उनको जकड़ दिया जाएगा और बड़ी तवील होगी। जी
برد عن أبيه رضي الله تعالى عنه أن النبي صلى الله عليه وسلم قال إن في جهنم لواديا يقال له هبهب يسكن كل جبار. رواه الترمذي رحمه الله تعالى.
حضرت ابو بردہ رضی اللہ تعالی عنہ عنہم اپنے ابا جان سے نقل کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جہنم کے اندر ایک نالا بہتا ہوگا جس کا نام ہے ہب ہب۔ ہب ہب کے لغوی معنی آتے ہیں تیزی سے جلدی سے چلنے کے، اور کہتے ہیں کہ ہب ہب کو ہب ہب اس لیے کہتے ہیں جہنمی لوگ فٹافٹ 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 اس میں گریں گے، یعنی کہ اس میں آگ بہت تیزی سے بھڑکتی ہوگی دوسری جگہ کے مقابلے میں۔ یسکنہ کل جبار، ہر متکبر اس میں رہے گا، ہر ظالم اس میں رہے گا۔ تو ہب ہب نام کی وادی میں متکبرین اور ظالمین کو رکھا جائے گا۔ جی
الفصل الثالث روي عن ابن عمر رضي الله تعالى عمر رضي الله تعالى عنهما عن النبي صلى الله عليه وسلم قال يعظم أهل النار في النار حتى إن بين شحمة أذن أحدهم إلى عاتقه مسيرة 700
عاتقه
إلى عاتقه مسيرة 700 عام
700 عام
700 عام وإن ظل ظله 70 ذراعا وإن ذرسه مثل أحد۔
حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں کہ جہنمیوں کو جہنم میں بڑا بنا دیا جائے گا، یعظم موٹا تازہ بڑا بنا دیا جائے گا، یہاں تک کہ کان کی لو سے لے کر کندھے تک کی مسافت 700 سال کی ہوگی۔ یہ ہے کان کی لو اور یہ ہے کندھا، یہ دونوں کی مسافت کیسی ہوگی؟ 700 سال کی ہوگی۔ دیکھو پیچھے کی روایت میں اور مقدار آئی، تو شرا کہتے ہیں کہ جیسا گنہگار ویسا اس کا بدن، بعض کافروں کو اتنا بڑا بنایا جائے گا کہ کان سے لے کر کندھے تک کی مسافت 700 سال ہوگی، جتنے بڑے بڑے جرائم کیے ہوں گے، اور ان کی چمڑی کی موٹائی 70 ذرا ہوگی، چمڑی کی موٹائی 70 ذرا، اور ان کی داڑھ احد پہاڑ کے برابر ہوگی۔ چلو
جزئن رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إن في النار حيات كأمثال المقفي فيسر إحداهن اللسعة فيجد حموتها 40 خليفا وإن في النار عقارب كأمثال البغال المكف فتأسى إحداهن اللسعة فيجد حموتها 40 خليفا رواه أحمد رحمه الله تعالى۔
حضرت عبداللہ ابن حارث ابن الجزء رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جہنم کے اندر سانپ بچھو ہوں گے۔ کیسے سانپ ہوں گے؟ بختی اونٹ کی طرح ہوں گے، بختی اونٹ بڑے ہوتے ہیں اور ان کی سائز اور گردن بڑی لمبی ہوتی ہے، جو ایک مرتبہ ڈسیں گے، ایک مرتبہ ڈس لیں گے تو اس کے زہر کی گرمی اور تیزی 40 سال تک محسوس ہوگی۔ ایک مرتبہ ڈنک ماریں گے، ڈسیں گے تو اس کے زہر کی گرمی اور حرارت 40 سال تک محسوس ہوگی. اور جہنم میں بچھو بھی ہے خچروں جیسے جن پر پالان باندھے گئے ہو. دیکھو گھوڑے پر جس طرح پالان باندھا جاتا ہے, خچر پر بھی سواری کے لیے پالان باندھا جاتا ہے. تو پالان بندھا ہوا خچر کیسا بڑا دکھتا ہے خالی خچر کے مقابلے کے اندر. تو کہا کہ اتنے بڑے بڑے تو بچھو ہے جہنم میں پالان بندھے ہوئے خچروں کی طرح, جو کسی کو ایک مرتبہ دسیں گے تو اس کا زہر 40 سال تک وہ محسوس کرے گا. ایسے خطرناک سانپ بچھو نعوذ باللہ جہنم میں ہے. چلو
مكوران في النار يوم القيامة. فقال الحسن وما ذنبهما؟ فقال أحدثك
أحدثك
عن رسول الله صلى الله عليه وسلم. فسكت الحسن. رواه البيهقي في كتاب البعث والنشور.
حضرت حسن رحمة الله عليه کہتے ہیں کہ ہم کو سیدنا حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے یہ بات بیان فرمائی نبی کریم صلی اللہ علیہ وسلم سے. دیکھو ثورانی تثنیہ ہے, ثور واحد ہے جس کے معنی آتے پنیر کا ٹکڑا, ثور کے معنی پنیر کا ٹکڑا. تو کہا نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا سورج اور چاند دونوں پنیر کے ٹکڑے کی طرح لپیٹ کر کے جہنم میں قیامت کے دن ڈال دیے جائیں گے. دونوں کو جمع کر کے لپیٹ کر کے جہنم کے اندر ڈال دیے جائیں گے. تو اب سوال پیدا ہوتا ہے نا کہ چاند سورج نے بیچاروں نے کیا گنا کیا کہ ان کو جہنم میں ڈال لینے کا لپیٹ کر. تو حضرت حسن نے سوال کیا وما ذنبهما, حضرت ان دونوں نے کیا گناہ کیا کہ دونوں کو جہنم میں ڈال لینے کا. تو حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے کیا فرمایا, میں تجھ کو نبی کریم صلی اللہ علیہ وسلم سے سنی ہوئی یہ حدیث سنا رہا ہوں اور تم ایسے سوالات کرتے ہو. جو میں نے حضور سے سنا وہ میں نے تم کو سنا دیا, یہ سے سوال تم کرتے ہو عجیب و غریب. کوئی ایسے سوال حدیث کے بارے میں نہیں کرنے چاہیے. یہ جب کہا تو حضرت حسن چپ ہو گئے, خاموش ہو گئے. اب اس حدیث کے متعلق پہلی بات سمجھو, دونوں کو جہنم کی آگ میں ڈالنے کا کیا مطلب؟ سورج اور چاند کو اپنی پوری گرمی کے ساتھ جہنم میں شامل کر دیا جائے گا تاکہ جہنم کی آگ مزید بھڑک اٹھے. تو جہنم کی آگ کو مزید بھڑکانے کے لیے سورج اور چاند کو جہنم میں شامل کر دیا جائے گا. نمبر دو, جو مشرک لوگ دنیا میں سورج اور چاند کی عبادت کرتے ہیں ان کو شرمندہ کرنے کے لیے سورج اور چاند کو آگ میں ڈالا جائے گا تاکہ ان کو شرمندگی ہوئے کہ اوہ یہ تو ہمارے معبود بھی آگ میں آ گئے. اللہ تسجدو للشمس ولا للقمر واسجدو للہ الذی خلقہن. تو دنیا میں جو لوگ سورج اور چاند کی پرستش کرتے ہیں ان کو شرمندگی ہوئے کہ ہمارے معبود بھی یہاں آئے, اس لیے ان دونوں کو جہنم کی آگ کے اندر ڈالا جائے گا. نمبر تین, بعض روایت میں آتا ہے کہ سورج اور چاند کا رخ اللہ کے عرش کی طرف ہے. عجیب روایت ہے, سورج اور چاند کا رخ کدھر ہے؟ اللہ کے عرش کی طرف, اور اس کی پشت دنیا کی طرف ہے. اگر سورج اور چاند کا رخ دنیا کی طرف ہوتا تو کوئی ان کی گرمی کو برداشت نہ کر سکتا. سورج اور چاند کے اندر ایسی گرمی ہے کہ کوئی ان کی گرمی کو برداشت نہ کر سکتا. لیکن یہ تو اللہ نے اچھا کیا کہ ان کا رخ जिधर से असल गर्मी निकलती है वो अल्लाह ने अपने अर्श की तरफ रखी और उसकी पुष्ट दुनिया की तरफ रखी, इसीलिए लोग उसकी गर्मी को बर्दाश्त कर पा रहे हैं। वरना उल्टा मामला होता तो कोई उसकी गर्मी बर्दाश्त न कर पाता। नंबर चार, जहन्नम में जाना हरेक का बतौरे अजाब के नहीं होगा, बतौरे सजा देने के लिए भी होगा। जैसे कि जहन्नम में जो फरिश्ते मुकर्रर है, जहन्नम के निगरान मलाइका है, जहन्नम के सांप बिच्छू है, तो उनको थोड़ी सजा होगी अंदर, वो तो जहन्नमियों को सजा देने के लिए जाएंगे। तो ये भी इम्कान है ना कि सूरज और चांद को जहन्नम में डाला जाएगा सजा देने के वास्ते, नौ के सजा के वास्ते। दूसरी एक अहम बात कि इससे एक बात ये समझ में आई कि नस सरीह के मुकाबले में कयास नहीं करना चाहिए। जब सरीह नस आ गई कि भाई उजूर ने फरमाया कि दोनों को लपेट के जहन्नम में डाल देने का, तो फिर उसके ऊपर किसी को कोई सवाल करने का नहीं। तो एक आम जाब्ते की भी बात है, और ये भी सीखने को मिला कि जो बात कुरान और हदीस में आई हमारी अकल और समझ में आवे के ना आवे उसको मान लो, इसलिए कि इंसान की अकल छोटी है, महदूद है, और नुसूस जो है वो बहुत आगे है। इसीलिए कुरान और हदीस की जो बात भी हमारी अकल में ना आवे तो भी मान लो, हमारी अकल की समझ में ना आवे तो भी उसको मान लेना चाहिए। छठी बात, दुखोले जहन्नम का सबब मशीयते इलाहिया है, अल्लाह की मशीयत से जहन्नम का दाखला। गुनाह ये तो एक उन्वान है, बाकी असल तो जहन्नम में डाले जाएंगे अल्लाह ताला की मशीयत से। इसीलिए देखो ना, सूरज और चांद ने कोई गुनाह नहीं किया, लेकिन अल्लाह की मशीयत ही है कि जाओ तुम दोनों जहन्नम में, तो दोनों चले जाएंगे जहन्नम के अंदर जी। और बाद हजरात ने यूं ताबीर किया कि हजरत अबू हुरैरा ने यूं कह दिया कि हसन देखो मैंने जितना सुनाया था ना वो तुमको सुना दिया, आगे की खबर मुझे नहीं है कि उनका क्या कुसूर ने क्यों डालने का नहीं, ये इल्लत ने हिकमत मुझे मालूम नहीं, जितना सुना था मैंने सुना दिया। चलो
من لم يعمل
لله بطاعة ولم يترك له بمعصية। हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु से मरवी है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया शकी आदमी ही जहन्नम में जाएगा, काफिर और आसी मोमिन। शकी का माना काफिर और आसी मोमिन, वो जहन्नम में जाएगा। तो सहाबा ने पूछा हुजूर शकी कौन है, तो इरशाद फरमाया जो अल्लाह के लिए नेक काम न करे, लोगों को दिखलावे के लिए नेक अमाल करे, जो गुनाह न छोड़े अल्लाह के लिए बल्कि लोगों को दिखलाने के लिए गुनाह छोड़ देवे। तो जो हालांकि इखलास का तकाजा किया कि इबादत करो अल्लाह के लिए, गुनाह छोड़ो अल्लाह के लिए, लेकिन आदमी इबादत करता है लोगों को दिखलावे के लिए और गुनाह भी छोड़ता है लोगों के डर से कि समाज में लोग क्या बात करेंगे मैं ऐसा करूंगा, तो लोग मेरे बारे में क्या तस्केरा करेंगे मैंने ऐसा गुनाह किया, तो अरे ये गुनाह करूंगा तो पुलिस वाले पकड़ लेंगे, इसलिए वो गुनाह छोड़ता है, अल्लाह के लिए नहीं छोड़ रहा है, और नेकी भी लोग तारीफ करे इसलिए करता है। चलो ये एक इख्तिलाफी मसला है, अहले सुन्नत व जमात और गुमराह फिरकों के दरमियान में, मोतजिला वगैरह पुराने जमाने के गुमराह फिरके, क्या इख्तिलाफी मसला है। अहले सुन्नत व जमात का मसलक ये है कि जन्नत और जहन्नम इस वक्त पैदा की जा चुकी है, इसीलिए तो आता है ना कि भाई मुहर्रम से जन्नत को रमजान के इस्तकबाल में संवारा जाता है। तो मालूम हुआ कि जन्नत पैदा हो चुकी है, जन्नत को संवारा जाता है। तो और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मेराज की रात में जन्नत भी देखी, जहन्नम भी देखी। मालूम हुआ कि जन्नत जहन्नम दोनों पैदा हो चुकी है। बाज गुमराह फिर के यूं कहते हैं कि कयामत के दिन जन्नत जहन्नम पैदा होगी, गलत है ये बात। नंबर दो, बाज लोगों का ये कहना है कि दुनिया ही के अंदर ये कोई ऊंचे मकाम पर, ऊंची जमीन पर जो बागीचे हैं उसी का नाम जन्नत है, और दुनिया में जो तकलीफ देह मकामात है वो जहन्नम है। तो इस तरह आज भी बहुत एक्स्ट्रा मॉडर्न माइंड के लोग होते हैं। एक गुमराह जमात थी जिनको मुस्तशरिकीन कहा जाता था। तो इस तरह के लोग इस तरह के गंदे अकीदे रखते हैं। तो इस बाप के जरिए से ये साबित कर रहे हैं कि नहीं भाई, नहीं, जन्नत जहन्नम दोनों पैदा हो चुकी है। चलो
وثرت بالمتكبرين والمتجبرين وقالت الجنة فما لي لا يدخلني إلا ضعفاء الناس وسقطوا وغرتهم قال الله تعالى للجنة
وغرتهم
قال الله تعالى للجنة إنما أنت رحمتي أرحم بك من أشاء من
أرحم بك
من أشاء من عبادي
بس حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ایک دن جنت اور جہنم کے درمیان کے اندر بحث و مباحثہ ہو گیا، تحاجت الجنت والنار، بحث و مباحثہ ہو گیا۔ بہت سے شعرا نے حقیقت پر محمول کیا ہے کہ جنت جہنم نے حقیقت میں آپس کے اندر بحث و مباحثہ کیا۔ نمبر دو، بعض حضرات کہتے ہیں کہ تمثیل مراد ہے، بعض حضرات کہتے ہیں کہ دونوں کی طرف سے ایک طرح کی شکایت کا تذکرہ ہے، کہ جنت کی ایک طرح کی شکایت ہے، جہنم کی ایک طرح کی شکایت ہے، اس طرح کا اس کا تذکرہ ہے۔ بہرحال یہاں یہ نہیں مراد لینے کا کہ اس نے یوں دلیلیں پیش کی کہ یہ جنت غالب آ گئی، نے جہنم بیچاری دلیل پیش کرنے میں مغلوب ہو گئی، ایسی بات یہاں مراد نہیں لینے کی۔ تو جہنم کیا کہنے لگی، مجھے چھانٹا گیا ہے متکبرین اور ظالموں کے ذریعے سے، یعنی میرے لیے تکبر کرنے والے اور ظالموں کو میرے لیے پیدا کیا گیا ہے۔ یعنی میرے اندر کون آئیں گے، بدماش شریر قسم کے لوگ میرے اندر جو ہے آئیں گے۔ گویا جہنم ایک انداز میں فخر کر رہی ہے، باشرہ اس کو فخر پر معمول کر رہے ہیں۔ جنت سن، دنیا میں جو بڑے بڑے متکبر ہی نہیں، دادا گنڈے قسم کے لوگ، وہ سب میرے میں آنے والے ہیں، میرے میں۔ یوں کہا جہنم نے، بطور فخر کے کہا۔ جنت کہنے لگی، میرے اندر تو کمزور لوگ ہی آئیں گے، ضعفاء الناس، کمزور لوگ۔ کمزور کا کیا مطلب؟ جن کو دنیا کمزور سمجھتی ہے، جو مال کے اعتبار سے کمزور ہے، جو ظاہری عہدے کے اعتبار سے کمزور ہے، جو دنیا میں عزت کے اعتبار سے کمزور قسم کے لوگ ہیں۔ گویا کہ جنت کی بات بطور شکایت ہے، کہ جہنم بطور فخر کہہ رہی ہے، تو جنت بیچاری شکایت کے انداز میں کہہ رہی ہے کہ کمزور قسم کے لوگ وہ سب میرے میں آئیں گے۔ وَسَقَطُهُمْ، سقط کے معنی کیا؟ الساقطون عن اعین الناس، لوگوں کی نگاہوں سے گھیرے ہوئے، یعنی جن کی دنیا میں کوئی ویلیو نہ ہوئے، کہ بھنگی نے، امام نے، ایسے سب لوگ آئیں گے میرے یہاں، تو مولوی نے، ملا، یہ لوگ آئیں گے میرے یہاں، जिनकी दुनिया की नजरों में कोई इज्जत नहीं, लोगों की निगाहों से गिरे हुए लोग आएंगे मेरे यहाँ। वह गिर्रत होम, गिर्रतुन किसको कहते हैं, हदीस में आता है ना अल मुमिनु गिर्रुन करीम, कि मुसलमान भोला भाला हुआ करता है, ये है गिर्रतुन का माना। क्या माना गिर, के जिस जो गाफिल होवे और दुनियावी उमूर में कोई तजरबा न होवे, गाफिल और दुनियावी उमूर में बेतजरबाकार। और जाहिर बात है कि फिक्र आखिरत के गलबे की वजह से दुनियावी उमूर के अंदर गाफिल, फिक्र आखिरत के गलबे की वजह से दुनियावी उमूर के अंदर गाफिल लोग, और दुनिया के लोग उनको बेवकूफ बना जाते हैं, दुनिया के लोग उनको बेवकूफ बना लेते हैं। ये है बिशारे अल मोमिनो गिरुन करीम। मिश्का शरीफ की एक शरह है तालिकु सबी नाम की, हजरत मौलाना इदरीस साहब कांदलवी रहमतुल्लाह अलैह की लिखी हुई, बहुत भोले भाले इंसान थे। तो एक मर्तबा किसी के सामने तस्केरा करने लगे कि बेटे को साइकिल जब से ली दी है बस एक मुसीबत लेके दी है, रोज आके कहता है कि साइकिल में पेट्रोल भरवाना, इतने पैसे दे दो। तो मुरीदों ने कहा हजरत साइकिल में कहाँ पेट्रोल आता है, तब जाके हजरत को पता चला कि साइकिल में पेट्रोल नहीं चलता है। इतने भोले भाले आदमी थे हजरत मौलाना इदरीस साहब कांदलवी रहमतुल्लाह अलैह। तो उसको कहते हैं मोमिनुन गिरुन करीब, तो फिर वो तालिक उस सभी लिखे और मारिफुल कुरान लिखे और जो है सीरतुल मुस्तफा जैसी अहम किताब लिखे। ऐसा होता है मोमिन कि उनको साइकिल में पेट्रोल डालने का कि नहीं वो भी मालूम नहीं था। तो और वो जो है एक मतलब वो वेजलिन की कंपनी, उसका नाम था टिब्बत स्नो, वो टिब्बत एक मुल्क है उस नाम पर से। तो तिब्बत मुल्क का नाम और वहां स्नो यानी जो बर्फ गिरती है वो, तो उस नाम की वो कंपनी वेजलिन की, तो उसकी बसों के पीछे एडवर्टाइज लगी हुई टिब्बत स्नो ता बा ता और सीन नून वाओ। तो हजरत एक मरतबा फरमान लगे भाई ये बार बार हर बसों पर लिखा है तब्बत सुनो, कोई कुल्हुअल्ला सुनो क्यों नहीं लिखते? कुल्हुअल्ला सुननी चाहिए ज्यादा अहमियत से। ये क्या सब तब्बत सुनो ऐसे थे अल मोमिनो गिरुन गरीम। तो कहा जन्नत ने कहा कि मेरे अंदर जो है कैसे लोग आएंगे कि जो बिचारे भोले भाले दुनिया वाले उनको बेवकूफ बना डाले, इस किस्म के लोग मेरे अंदर जो है आने वाले हैं। قال الله للجنت अल्लाह ताला ने जन्नत को इरशाद फरमाया। अब यहां एक इश्काल पैदा होता है कि भाई जन्नत ने यूं कहा कि मेरे अंदर कमजोर आएंगे, अवाम की नजरों से घिरे हुए लोग आएंगे और भोले भाले लोग आएंगे, हालांकि बहुत से बड़े बड़े रईस बादशाह और जो है बड़े जहीन चालाक अहले इल्म वो भी तो जन्नत में जाएंगे। तो शुर्राह ने उसका एक जवाब ये दिया है फहुम कलीलुन, के बड़े बड़े जाह वाले माल दौलत वाले अल्लाह वाले बादशाह नेक साले लोग वो कलील तादाद में होंगे जो जन्नत में जाएंगे। और दूसरा जवाब ये दिया गया है कि ज़ईफ से यूं मुराद लो, यहां जो आया ना ज़ुआफाउन नास, तो ज़ईफ से मुराद अल्लाह ताला के सामने आजिजी करने वाले और मखलूक के सामने तवाजू करने वाले, ये भी ज़ईफ से मुराद ले लो, ताकि जो है दुनिया के अंदर मालदार हुकूमत वाले लेकिन नेक और साले होए वो भी इस हदीस के मिसदाक के अंदर शामिल हो जाए। ख्वाजा हबीबुल्ला अहरार रहमतुल्ला अलैह उनके यहाँ जब अल्लामा जामी बैत होने के लिए गए तो वहाँ देखा कि वहाँ तो भैंस और जानवर बांधने के जो खूंटे होते हैं वो भी सोने के थे, तो बैत होने के इरादे से गए तो उन्होंने इरादा मौकूफ कर दिया कि भाई इतने इनसे कैसे बैत हो गए, इनके यहाँ तो सोने के खूंटों के साथ तो जानवर बांधे जाते हैं। तो वहाँ खानकाह में वो रुक गए और रात को ख्वाब में फिर जियारत हुई हजरत ख्वाजा हबीबुल्ला अहरार रहमतुल्लाह अलैह के, तो दोनों के दरमियान गुफ्तगू हुई फारसी में कि दोस्त आके दुनिया न दारत दोस्त, के दोस्त उसको कहते हैं जो दुनिया से दोस्ती न रखे, ये जामी ने कहा। तो ख्वाजा हबीबुल्ला अहरार ने जवाब में कहा वल्लाकिन दोस्त दारत बराए दोस्त, यानी दुनिया से ताल्लुक अल्लाह के वास्ते। तो फिर आंख बेदार होते ही जाके खिदमत में हाजिर होके बैत हो गए ख्वाजा हबीबुल्ला अहरार रहमतुल्लाह अलैह के हाथ के ऊपर। तो बाज हमारे अकाबिर बड़े मालदार भी गुजरे हैं, रईस भी गुजरे हैं,